यो रेडियो नेपाल हो। अब चुतरियालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृति। निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल। जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ र आगजनीमा संलग्न 283 जना विरूद्ध मुद्दा दर्ता गरिएको गृहमन्त्री ओम प्रकाश अरियालद्वारा जानकारी। हङकङको आवासीय भवनहरूमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या 65 पुग्यो र नेपाल प्रिमियर लीग एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जित।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ। राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिश तथा मन्त्री परिषदको निर्णय अनुसार फागुन 21 गते हुने प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न सुरक्षा व्यवस्थाका लागि सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल तथा एमालेका तर्फबाट महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप गेवाली र केन्द्रीय सदस्य महेश बर्तौला सहभागी हुनुहुन्थ्यो। त्यसै गरी प्रधानमन्त्री कार्की र लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर बीच आगामी प्रतिनिधि सभा निर्वाचन लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा प्रधानमन्त्री कार्कीले अध्यक्ष ठाकुरलाई आगामी फागुन 21 गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि वातावरण बनाउनका लागि सक्दो भूमिका खेलिदिन आग्रह गर्नुभयो। भेटमा अध्यक्ष ठाकुरले आफूहरू चुनावको तयारीमा रहेको र सम्भावित गठबन्धनका विषयमा छलफल भइरहेको जानकारी गराउनु भएको थियो। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रमिक कर्मचारीको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिन निजी क्षेत्रसँग आग्रह गर्नुभएको छ। आठौं सामाजिक सुरक्षा दिवसका अवसरमा आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित कार्यक्रममा श्रमिकको सामाजिक सुरक्षालाई बोझ नमानी शानको रूपमा लिन प्रधानमन्त्री कार्कीले अनुरोध गर्नुभयो।
समृद्ध नेपाल निर्माणमा सामाजिक सुरक्षा प्रणाली मार्फत आन्तरिक पुँजी निर्माणको आयाममा न्यायोचित प्रतिफल सहित राज्यले आन्तरिक पुँजीको रूपमा परिचालन गर्ने विषयहरूलाई कसरी प्रष्ट दिशा प्रदान गर्न सकिन्छ भन्ने विषयमा छलफल गरी सम्बोधनको लागि वातावरण तयार गर्ने विश्वास दिलाउन चाहन्छु। सामाजिक सुरक्षालाई दिगो बनाउने प्रयासमा रचनात्मक सहयोग रहने प्रण गर्न चाहन्छु। आफ्ना श्रमिक कर्मचारीहरूको सामाजिक सुरक्षालाई बोझको रूपमा नलिऊ, यसलाई शानको रूपमा लिऊ।
प्रधानमन्त्री कार्कीले दिन प्रतिदिन आकार बढ़दै गएको सामाजिक सुरक्षा कोषलाई राष्ट्रिय निर्माणमा कसरी उपयोग गर्ने भन्ने सन्दर्भमा पनि गृह कार्य हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डाक्टर कृष्णहरि पुष्करले श्रमिक कर्मचारीका पक्षमा कोष स्थापना भएको स्पष्ट गर्दै सामाजिक सुरक्षा योजनामा आबद्धता वृद्धि र निरन्तरता तथा जनचेतना वृद्धि गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो। कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्रमा रहेका श्रमिकलाई पनि समेट्न शुरू गरिएको बताउनुभयो। सो अवसरमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलको उपस्थितिमा मन्त्रालय अन्तर्गतका संचार संस्थाहरू सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति रासस, गोर्खापत्र संस्थान, प्रेस काउन्सिल र न्यूनतम पारिश्रमिक निर्धारण समितिका कर्मचारीलाई सामाजिक सुरक्षामा आबद्ध गराउने सहमतिमा हस्ताक्षर भएको छ। सार्वजनिक सेवा प्रसारण नेपालका तर्फबाट कायम मुकायम प्रमुख प्रशासकीय अधिकृत विष्णुराम न्यौपानेले सहमति पत्रमा हस्ताक्षर गर्नुभयो। सरकारले आम नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी 2075 साल मंगसिर 11 गतेदेखि शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा 26 लाख भन्दा बढ़ी योगदानकर्ताहरू सूचीकृत भएको कोषले जनाएको छ। सहकर्मी सरिता खनालको रिपोर्ट।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले सबै क्षेत्रका श्रमिकहरूलाई समेट्ने गरी दायरा विस्तार गरेसँगै कोषमा सूचीकृत हुनेहरूको संख्या बढ़दै गएको छ। सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने गरी 2075 मंगसिर 11 गते योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम थालेको थियो। 2076 साउन 1 गतेदेखि औपचारिक क्षेत्रमा रोजगारदाता कोषको योजनामा सूचीकृत भई श्रमिकहरूलाई कोषमा जोड्न शुरू भएको हो। कोषमा हालसम्म 25 लाख भन्दा बढ़ी योगदानकर्ता सूचीकृत भएका छन् भने योगदानकर्ता र राष्ट्रिय कल्याणकारी कोषको समेत गरेर 1 खर्ब 25 अर्ब लगानी योग्य रकम कोषले परिचालन गरेको सामाजिक सुरक्षा कोषका प्रवक्ता कृष्ण अधिकारी बताउनुहुन्छ।
यो छोटो समयमा सबै क्षेत्रका कर्मचारी श्रमिकहरू आबद्ध हुने गरी कोषले दायरा विस्तार गरिसकेको छ र आजसम्म आबद्धताको संख्या चाहिँ करिब 25 लाख भइसकेको छ। योगदानकर्ताको योगदान रकम र कोषको चाहिँ रकम सहित करिब 1 खर्ब 25 अर्बको लगानी योग्य रकम चाहिँ कोषले परिचालन गरिसकेको छ। 17 अर्ब जतिको हाम्रो अवकाश भुक्तानी र दावी भुक्तानी चाहिँ भइसकेको छ। सामाजिक सुरक्षा कोषको दायरा विस्तारले श्रमिकको मनोविज्ञानमा सामाजिक सुरक्षा कोषको कारणले गर्दा स्वास्थ्य कसरी राज्यको हुन सक्छ, कसरी स्वास्थ्यलाई सर्वव्यापी बनाउन सकिन्छ, दिगो स्रोतमा आधारित पेन्सनेबल समाज कसरी बन्न सक्छ, यी समग्र आयन मार्फत कसरी एउटा मुलुकमा उत्पादन र उत्पादकत्व अभिवृद्धि हुन सक्छ भन्ने सन्देश चाहिँ दिन सकेको छ।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकले जम्मा गरेको रकमबाट औषधि उपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र अवकाश रकम दावी गर्न सक्ने व्यवस्था कोषले गरेको छ। पछिल्लो समय कोषले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई कोषको योजनामा नियमित गराउनका लागि परिवार र छोराछोरीलाई समेत स्वास्थ्य उपचार गराउने सेवा विस्तार गरेपछि यसप्रति आकर्षण थप बढ़ेको छ। सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयन मार्फत सबै क्षेत्रका श्रमिकको योगदान क्षमता रहने गरी कोष मार्फत आफ्नो र आफ्नो पुस्ताको भविष्य सुरक्षित हुन्छ भन्ने महसुस श्रमिकलाई गराउने गरी कोषले काम गरिरहेको प्रवक्ता अधिकारीको भनाई छ।
सबै सरकारवाला पक्षहरू सँगसँगै हातेमालो गरेर अगाडि बढ़ियो भने सामाजिक सुरक्षा कोषका योजनाहरूको प्रभावकारी कार्यान्वयन मार्फत सर्वव्यापी स्वास्थ्यको पहुँच, दिगो स्रोतमा आधारित पेन्सनयोग्य समाज, त्यसपछि यसबाट सिर्जना भएको आन्तरिक पुँजीको राज्यमा परिचालन गर्न सकिने आधार चाहिँ बनाउँछ।
कोषको योजनामा आबद्धता हुने विषय निरन्तर प्रक्रिया हो। छोटो समयमा कोषमा आबद्ध हुनेहरूको संख्याले यसको प्रभावकारिता बढ़दै गएको देखाउँछ। चालू आर्थिक वर्षमा सरकारले सामाजिक सुरक्षातर्फ 3 खर्ब 98 अर्ब 57 करोड़ 19 लाख रूपियाँ रकम विनियोजन गरेको छ। सरकारले छुट्याएको कुल बजेटको करिब 15% सामाजिक सुरक्षामा खर्च हुँदै आएको छ। सामाजिक सुरक्षा भत्ता पाउने नागरिकको संख्या बढ़ेसँगै त्यसको दायित्व वहनका लागि सरकारलाई पर्ने आर्थिक भार कम गर्न योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध हुनु अनिवार्य शर्त हो। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आजबाट लागू हुने गरी सबै सरकारी संचार माध्यममा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम प्रारम्भ गरिएको बताउनु भएको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज पत्रकारहरूसँग कुरा गर्नुहुँदै संचार मन्त्री खरेलले सरकारी संचार माध्यमहरू सार्वजनिक सेवा प्रसारण नेपाल, राष्ट्रिय समाचार समिति रासस, गोर्खापत्र संस्थान, प्रेस काउन्सिल नेपाल र न्यूनतम पारिश्रमिक निर्धारण समितिमा कार्यरत सबै संचारकर्मी तथा कर्मचारीहरूमा सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन हुने गरी द्विपक्षीय सम्झौता भएको जानकारी दिनुभयो। सो अवसरमा संचार मन्त्री खरेलले औपचारिक तथा निजी संचार माध्यममा समेत योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन गर्न सम्बन्धित सरकारवाला संचार माध्यमलाई आह्वान पनि गर्नुभयो। गृहमन्त्री ओम प्रकाश अरियालले भयरहित र शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सरकारले पूर्ण तयारीका साथ काम गरिरहेको बताउनु भएको छ। संसदको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आज बसेको बैठकमा गृहमन्त्री अरियालले निष्पक्ष र शान्तिपूर्ण निर्वाचन गराउन सरकार पूर्ण प्रतिबद्धताका साथ काम गरिरहेको बताउनुभयो। गृहमन्त्री अरियालले लुटिएका हतियार र भागेका कैदी बन्दीहरूको खोजी कार्यका लागि सबै सुरक्षा निकायको समन्वयमा विशेष अनुसन्धान टोली परिचालन गरिएको बताउनुभयो। यस्तै आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा संलग्न 595 जनालाई पक्राउ गरिएको र 283 जना विरूद्ध मुद्दा दर्ता भइसकेको गृहमन्त्री अरियालले समितिलाई जानकारी गराउनुभयो। गृहमन्त्री अरियालले पछिल्ला घटनाक्रमले सरकार, जेएनजी समूह र राजनैतिक दल एकले अर्कोलाई निषेध गर्न खोजे जस्तो देखिएको भन्दै सांसदहरूले सबै पक्षबीच विश्वासको वातावरण बनाउन सरकारले नेतृत्व लिनुपर्ने बताउनुभयो। यस्तै बैठकमा सांसदहरूले राजनैतिक विश्वासको वातावरण बनाउन तत्काल राष्ट्रिय सभाको बैठक बोलाउनुपर्ने, सुरक्षा निकायको मनोबल बढाउनुपर्ने लगायतका विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनुभयो। उच्च अदालत पाटनले भेप मार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई 20,00,000 रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश अर्जुन प्रसाद कोइराला र तेजेन्द्र प्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले सो आदेश दिएको हो। महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको थियो। नेपाली कम्युनिष्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी जसपाको एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा विद्रोही समूहबीच एकता घोषणा भएको छ। काठमाडौँमा आज एक कार्यक्रमका बीच पार्टी एकता घोषणा गर्दै सहमति पत्रमा हस्ताक्षर गरिएको छ। सहमति पत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह संयोजक माधव कुमार नेपाल र जसपा एकीकरण पक्षधर समूहको तर्फबाट संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठले हस्ताक्षर गर्नुभयो। पाल्पामा यति बेला आन्तरिक पर्यटकको चहल पहल निकै बढेको छ। पर्यटनको प्रचुर सम्भावना र प्रशस्त पर्यटकीय स्थलहरू भए पनि पाल्पामा पर्यटकलाई लामो समयसम्म अड्याइराख्ने र भुल्याउने पूर्वाधारको भने अझै विकास हुन सकेको छैन। पाल्पाबाट संवाददाता विष्णु खनालको रिपोर्ट।
एकदमै राम्रो छ, दरबारहरू सबैको धर्म खुलाएको छ, राम्रो छ,
दरबार पनि राम्रै छ, अरू चिजहरू पनि हेर्दैछौ, संग्रहालय पनि राम्रै बनाएछन्, पहिलाकोले राम्रो छ, ठुलो छ।
विद्यालयबाट शैक्षिक भ्रमणमा पहिलो पटक पाल्पा आउनु भएका राजन काफले र इन्द्रा बटालाल, यति बेला यहाँका रानीमल, श्रीनगर, पाल्पा दरबार संग्रहालय, भैरवस्थान मन्दिर, ऋषिकेशव धाम, रेडी लगायतका स्थानमा विद्यालय, विभिन्न संघ संस्थाहरूको अध्ययन, अवलोकन, भ्रमण, तीर्थ यात्रा गर्न आउने आन्तरिक पर्यटकको भीड़ लाग्ने गरे। पाल्पामा विभिन्न धार्मिक, ऐतिहासिक, पुरातात्विक, साहसिक पर्यटकीय स्थलहरू रहेका छन्। कैलालीको लम्की चुहाबाट आउनुभएका प्रेम काफले,
एकदमै राम्रो लाग्यो, दरबार हेर्दाखेरि, भौगोलिक क्षेत्र हेर्दाखेरि एकदमै राम्रो लाग्यो, पूर्व राजाहरूले कसरी गरे रहेछन् भन्ने अध्ययनै गर्नुपर्छ।
पाल्पा आउने पर्यटकलाई लामो समय भुलाउन र पर्यटन क्षेत्रमा धेरै काम गर्न बाँकी नै रहेको छ। यद्यपि पर्यटकको सहजताका लागि नेपाल पर्यटन बोर्डसँग मिलेर पाल्पाको पर्यटन विकासमा काम गर्ने योजना रहेको टुरिज्म एक्सन कमिटी तानसेनका संयोजक सागर मान महर्जनले बताउनुभयो।
पाल्पामा केही समय उहाँहरूलाई लम्ब्याउनका लागि केही कार्यक्रमहरू अहिले ट्याक्ट मार्फत नेपाल टुरिज्म बोर्डसँग मिलेर गरिरहेका छौँ। त्यसमा सूचना पार्टीका कुराहरू छन्, साइनेज, स्ट्रिट नम्बरिङहरूदेखि लिएर पार्किङका कुराहरूलाई सहजीकरण गर्नका लागि हामीसँग उपलब्ध भएका स्थानहरू, टुनखेलका ग्राउन्ड पनि चलाइरहेका छौँ।
आन्तरिक पर्यटक धेरै आउँदा तानसेनमा पार्किङ, पर्यटक गाइडको समस्या हुने गरेको छ। पहिलो पटक पाल्पा घुम्न आउनेहरूका लागि यहाँ कुन कुन ठाउँ घुम्ने, त्यसको धार्मिक, ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्व के हो भन्ने जानकारी दिने पर्यटन सूचना केन्द्रको समेत अभाव रहेको छ। यस वर्ष विगतमा भन्दा पर्यटनको क्षेत्रमा धेरै बजेट विनियोजन गरेको बताउनुहुन्छ तानसेन नगरपालिकाकी नगर उपप्रमुख प्रतीक्षा गाहासिङज्याली।
यहाँका पर्यटकीय गन्तव्यहरू जस्तै रानी महल, दरबार क्षेत्र, रणबुजेश्वरी मन्दिरहरू, विभिन्न धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्व बोकेका ठाउँहरूलाई पनि हामीले मर्मत सम्हार गर्ने कामहरू गरिराखेका छौँ।
पाल्पामा अवलोकन गर्न आउने पर्यटक पाल्पा दरबार संग्रहालय श्रीनगर डाँडा बरुस्तान मन्दिर रानी महल रिणी क्षेत्र लगायतका स्थानमा धेरै पुग्ने गर्दछन्। धार्मिक तथा पौराणिक महत्व बोकेका पर्यटनका सम्भावना भएका क्षेत्रलाई पर्यटन विकाससँगै जोडेर लगानी विस्तार गर्दै घुम्ने र भुल्ने वातावरण निर्माण गरियो भने आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुख राम उद्गार गोहित सहित 10 जना विरूद्ध आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार लगमा बजार नजिकको पोखरीको डिलमा माटो पूर्ने तथा घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीहरूलाई आरोप पत्र दायर गरिएको हो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। हङकङको ताइपो जिल्ला स्थित आवासीय भवनहरूमा भएको भीषण आगलागीमा परि मृत्यु हुनेको संख्या 65 पुगेको छ। घटनामा परि घाइते हुनेको संख्या 70 नागेको छ, जसमा 10 अग्नि नियन्त्रक रहेका अधिकारीहरूले बताएका छन्। 8 भवन भएको एक आवासीय कम्प्लेक्समा लागेको आगो नियन्त्रणमा लिन अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत छन्। घटनामा 270 भन्दा बढ़ी मानिस सम्पर्क विहीन रहेका छन्। एसियाली विकास बैंक एडीबीले भारतको मेघालय राज्यमा पर्यापर्यटन र प्राकृतिक खेतीलाई बढ़ावा दिई दिगो जीविकोपार्जन सृजना गर्न 7,70,00,000 अमेरिकी डलर ऋण स्वीकृत गरेको छ। यस परियोजनाले प्रकृतिमा आधारित पर्यटन, जलवायु स्मार्ट खेती र वन संरक्षणसँग एकीकृत गरी महिला र आदिवासी समुदायसहित 8,000 भन्दा बढ़ी स्थानीयका लागि आर्थिक अवसर सृजना गर्ने जनाइएको छ। भारत सरकारले दुर्लभ पृथ्वी स्थायी चुम्बक आरईपीएम उत्पादन बढ़ाउन 80 करोड़ अमेरिकी डलर भन्दा बढ़ीको योजना स्वीकृत गर्दै चीन लगायत बाह्य स्रोतमा बढ़दो निर्भरतालाई घटाउने लक्ष्य लिएको छ। यो कदमले अत्यावश्यक प्राविधिक क्षेत्रमा देशको आपूर्ति सुरक्षा मजबूत बनाउने अपेक्षा गरिएको छ। भारतले हाल प्राय आयात मार्फत माग पूरा गर्दै आएको छ, तर सन् 2030 सम्ममा देशमा यसको आवश्यकतामा दोब्बर वृद्धि हुने गरी सरकारी अनुमान छ। श्रीलंकामा भारी वर्षा र पहिरोका कारण 31 जनाको मृत्यु हुनको साथै 14 जना बेपत्ता भएका विपद व्यवस्थापन केन्द्र डीएमसीले जनाएको छ। केन्द्रका अनुसार बाढ़ीका कारण हजारौं मानिसहरू विस्थापित भएका छन्। डीएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार चरम मौसमी प्रकोपले 17 जिल्लाहरूमा असर गरेको छ भने करिब 4,000 मानिस प्रभावित भएका छन्। डीएमसीका अनुसार बाढ़ीका कारण पूर्ण प्रभावित बदुल्ला जिल्लामा सबैभन्दा बढ़ी 18 जनाको मृत्यु भएको छ भने केगालेमा 7 र नुवारा एलियामा 4 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल राष्ट्र बैंकले बिहिबारदेखि 100 रूपियाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गरी नयाँ विशेषता सहितको 100 रूपियाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको जानकारी दिएको हो। नयाँ नोटमा बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ भने नोटको मध्यभागमा नेपालको नक्सा र अशोक स्तम्भको चित्र रहेको छ। साबिकी आकार र रंगमा आएको नयाँ नोटमा अशोक स्तम्भसँगै दृष्टिविहीनहरूलाई नोट पहिचानमा सहयोग पुर्याउन छामेर थाहा पाउन सकिने एउटा कालो थोप्ला र बायाँतर्फ अण्डाकार भित्र सिल्भर मेटालिकमा माया देवीको चित्र र सुरक्षाका लागि 2 मिलिमिटर चौडाइका सिधा हेर्दा रातो तथा ढल्काएर हेर्दा हरियो रंग देखिने सुरक्षा धागो राखिएको राष्ट्र बैंकले जनाएको छ। गएको असार 24 गते स्थानीय ल्यान्दे खोलामा आएको बाढ़ीले क्षति पुर्याएको रसुवागढ़ी भन्सार कार्यालय सँगैको सुक्खा बन्दरगाहको सरसफाई कार्य शुरू भएको छ। बाढ़ीले बन्दरगाह परिसरमा थुपारेका ढुङ्गा, बालुवा, काठपात लगायतका वस्तु हटाउने काम शुरू भएको रसुवागढ़ी भन्सार कार्यालयले जनाएको छ। यस्तै बाढ़ीले बगाएको नेपाल चीन जोड्ने मितेरी पुल भएको ठाउँमा निर्माण गरिएको बेली ब्रिजको निर्माण समेत अन्तिम चरणमा पुगेको रसुवागढ़ी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसी प्रसाद भट्टराईले जानकारी दिनुभयो। बाढ़ीले नेपाल चीन जोड्ने मित्री पुल र बन्दरगाह बगाएपछि हालसम्म रसुवागढ़ी भन्सार नाका सञ्चालनमा आउन सकेको छैन। नेपाल मौरी पालक महासंघले देशभरका 2,175 व्यावसायिक मौरी पालक कृषकले मेलिफेरा मौरीबाट वार्षिक 4,192 मेट्रिक टन मह उत्पादन गरिरहेको जनाएको छ। महासंघले बिहिबार चितवनमा पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै नेपालमा 115,000 भन्दा बढी गोला मेलिफेरा मौरी व्यावसायिक रूपमा पालिँदै आएको र वार्षिक 4,00,000 मेट्रिक टन भन्दा बढी मह उत्पादन हुँदै आएको जानकारी दिएको हो। हाल नेपालमा मेलिफेरा र सेरेना दुई जातका मौरीको व्यावसायिक पालन हुँदै आएको र दुवैको उत्पादन जोड्दा वार्षिक 6,000 मेट्रिक टन भन्दा बढी मह उत्पादन हुने गरेको महासंघका महासचिव शालिग्राम बानियाले जानकारी दिनुभयो। नेपालमा चितवन, दाङ, मकवानपुर, कपिलवस्तु लगायत 30 भन्दा बढी जिल्लाहरूमा व्यावसायिक रूपमा मौरी पालन हुँदै आएको छ। नेपाल भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजको 14 साधारण सभाले सुनिल भक्त श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। नयाँ कार्य समितिको वरिष्ठ उपाध्यक्षमा दीपक कुमार मल्होत्रा र उर्मिला श्रेष्ठ तथा उपाध्यक्षमा गोपाल दास मानन्दर निर्वाचित हुनुभएको छ। यस्तै नवनिर्वाचित कार्य समितिले किरण कुमार श्रेष्ठ, ध्रुव कुमार श्रेष्ठ र डाक्टर सरोज अधिकारीलाई सल्लाहकारमा चयन गरेको नेपाल भियतनाम चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्रीजले बिहिबार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो केशव ढुङ्गाना। अब खेलकुद समाचार।
काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लीग एनपीएल क्रिकेटको बिहिबारको खेलमा जित हासिल गरेसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स प्लेअफ नजिक पुगेको छ। सुदूरपश्चिमले लुम्बिनी लायन्समाथि 7 विकेटको जित निकाल्दै लगातार चौथो जित दर्ता गराएको हो। लुम्बिनीद्वारा जितका लागि पाएको 144 रनको लक्ष्य सुदूरपश्चिमले 18.2 ओभरमा मात्र 3 विकेटको क्षतिमा पूरा गर्यो। बिहिबारको खेलमा सुदूरपश्चिमका ओपनर ब्याटर विनोद भण्डारीले अर्धशतकीय पारी खेल्दै अभिजित 69 र आरिफ शेखले 37 रन जोड़े। यसअघि त्रिवेन्द्र राष्ट्रिय क्रिकेट रंगशाला किर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनीले 19.4 ओभरमा 143 रनमा अल आउट भयो, जसमा कप्तान रोहित पौडेलले सर्वाधिक 35 र दिलीप नाथले 31 रनको योगदान गर्नुबाहेक अन्य ब्याट्सम्यानले राम्रो खेल्न सकेनन्। एनपीएल अन्तर्गत बिहिबारकै दोस्रो खेलमा जनकपुर बोल्ड्सलाई हराउँदै पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ। टियु क्रिकेट मैदानमा भर्खरै सकिएको खेलमा साविक विजेता जनकपुरलाई 24 रनले हराउँदै पोखराले 25 रनले हराउँदै पोखराले पहिलो जित हात पारेको हो। टस जितेर ब्याटिङ गरेको पोखराले 20 ओभरमा 6 विकेटको क्षतिमा 155 रन बनायो। पोखराका लागि सुमित वर्माले अर्धशतकीय पारी खेले पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। पोखराका लागि सुमित वर्माले अर्धशतकीय पारी खेले। उनले 29 बल खेल्ने क्रममा 4 छक्का र 2 चौकाको मद्दतमा अभिजित 50 रन बनाए। उनको मद्दतमा पोखराले जित हात पारेको हो। यस्तै दिनेश खरेलले 38, त्रितराज दासले 29 तथा एडम रोसिङटनले 24 रन बनाए। बलिङतर्फ जनकपुरका लागि सञ्जय कृष्णमूर्तिले 3 तथा कप्तान अनिल शाह र ललित नारायण राजवंशीले 1-1 विकेट लिए। जनकपुरका वाइनी परानेलले विस्फोटक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन। उसका लागि सञ्जय कृष्णमूर्तिले 25, माज सदाकतले 20 रन बनाए पनि अन्य ब्याट्सम्यानले भने राम्रो खेल्न सकेनन्। पोखराका लागि विपिन खत्री एक्लैले 4 विकेट लिए। जनकपुर जारी एनपीएलमा खेलेका 3 खेलमा पराजित भएको छ भने समान खेल खेलेको पोखराले पहिलो जित हात पारेको छ। एनपीएलमा भोलि शुक्रबार पाउने 12 बजे चितवन राइनोज र काठमाडौँ गोर्खाज बीचको खेल शुरू हुनेछ भने भोलि नै दिउँसो 4 बजे विराटनगर किङ्स र कर्णाली याक्स मैदान उत्रदैछन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा कोशी, मधेस प्रदेश लगायत बागमती प्रदेशको पहाड़ी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहने मौसम पूर्व अनुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 24.3 डिग्री सेल्सियस, न्यूनतम 9.2 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 20.4 डिग्री सेल्सियस, न्यूनतम 7.4 डिग्री सेल्सियस। पोखराको अधिकतम 22.3 डिग्री सेल्सियस, न्यूनतम 9.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 23.1 डिग्री सेल्सियस, न्यूनतम 6.5 डिग्री सेल्सियस र दिपायलको अधिकतम 24.6 डिग्री सेल्सियस, न्यूनतम 5.5 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालनका लागि राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृति, निर्वाचनका विषयमा प्रधानमन्त्री सुशीला कार्कीद्वारा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूसँग छलफल, जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ र आगजनीमा संलग्न 283 जना विरूद्ध मुद्दा दर्ता गरिएको गृहमन्त्री ओम प्रकाश अरियालद्वारा जानकारी, हङकङको आवासीय भवनहरूमा भएको आगलागीमा परि मृत्यु हुनेको संख्या 65 पुग्यो र नेपाल प्रिमियर लीग एनपीएलमा सुदूरपश्चिम रोयल्सको लगातार चौथो जीत। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।